الحمد لله رب العالمين، وصلى الله وسلم على رسوله الكريم ونبيه الأمين وعلى آله وأصحابه أجمعين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا لا تأكلوا أموالكم بينكم بالباطل إلا أن تكون تجارة عن تراض منكم، ولا تقتلوا أنفسكم إن الله كان بكم رحيما، ومن يفعل ذلك عدوانا وظلما فسوف نصليه نارا، وكان ذلك على الله يسيرا. میرے محترم بزرگوں اور عزیز بھائیوں، سورہ نساء کے پانچویں رکوع کی آیات میں نے آپ حضرات کے سامنے تلاوت کی ہیں، اور ان آیات میں اللہ تعالیٰ نے مسلمانوں کے لیے ایک دوسرے کی جان کی حفاظت اور ایک دوسرے کی مال کی حفاظت کی تاکید نازل کی ہے، اور سورہ نساء کے شروع سے ہی اس سورت کا اسلوب یتا ہے، مختلف ہے، اور اس میں وہ اہم ترین مسائل جو عام طور پہ ایک مسلمان سمجھتا ہے کہ اتنے زیادہ اہم نہیں ہیں، اور وہ مسائل جو ایک مسلمان کے گھر کے اندرون کی عافیت کے لیے، خوشحالی کے لیے، اتحاد اور اتفاق کے لیے ضروری ہیں، خواہ وہ بیگم کے ساتھ معاملات ہوں، یا وہ رشتہ داروں کے ساتھ وراثت ہو، یا وہ یتیم کا نکاح ہو، یا وہ ایک سے زائد بیویوں کا اللہ ہو، ہر چیز میں محض چند آیات کے اندر ہی اللہ تعالیٰ نے بہت سارے مسائل میں ہماری رہنمائی کی ہے، اور یہاں سے ایک نیا موضوع شروع ہو رہا ہے جو حقیقت میں تو گزشتہ کے ساتھ ملا ہوا ہے، لیکن بظاہر ایسا لگتا ہے کہ جس طرح گھر کے اندر کے معاملات اور اندرون خانہ زندگی کا ڈسپلن کے ساتھ اور حدود اسلام اور اللہ تعالیٰ کے احکام کے مطابق ہونا چاہیے، اسی طرح بیرون خانہ یعنی گھر سے باہر جب انسان دوسرے لوگوں کے ساتھ معاشرت کرتا ہے، تجارت کرتا ہے، کاروبار کرتا ہے، تو ان معاملات میں بھی اللہ اور رسول کے احکام پر عمل کرنا قرآن کہتا ہے کہ یہ ضروری ہے، اور جو لوگ سمجھتے ہیں کہ جی صرف عبادت نماز ہے، یا صرف عبادت روزہ ہے، یا صرف حج ہے، وہ غلط فہمی میں مبتلا ہے۔ ایک صحابی نے کسی کے ساتھ ایک بیع کی تھی، ایک عقد کیا تھا، ڈیل کی تھی، اور اس ڈیل کے اندر کچھ ایسی شرائط تھیں جو بظاہر قرآن و سنت کے مخالف تھیں۔ حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا کو پتہ چلا، حضرت عائشہ نے ان صحابی کو خط لکھ کے بھیجا اور کہا کہ آپ نے جو یہ معاملہ کیا ہے، فوراً اس سے ہٹ جائیے، اس سے رجوع کر لیجئے، इसको कैंसिल कर दीजिए। वा इल्ला अब्तलल्लाहु हज्जका, अगर आपने ऐसा नहीं किया तो वो हज जो आपने जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ किया था, अल्लाह ताला आपका वो हज नामंजूर कर देंगे। ये दलील है इस बात की कि इबादत सिर्फ बदनी नहीं है। जैसे इबादत के लिए अकीदे का खालिस होना जरूरी है, इसी तरह इबादत के लिए माली हुकूक और मामलात और तिजारत, इन चीजों में भी मुसलमान का साफ सुथरा होना जरूरी है। इन तालीमात से दूर हट गए तो नुकसान ये हो गया कि एक तरफ लंबी लंबी नमाजें हर साल हज पे जा रहे हैं और दूसरी तरफ उन्हीं साहब को करसवार ढूंढ रहे हैं, उन्हीं साहब को जिनके साथ इन्होंने फ्रॉड करके पैसे दबा लिए हैं वो ढूंढ रहे हैं, किसी ने कर्जा रखवा दिया था अब ये वापस करने के लिए तैयार ही नहीं है वो इनके पीछे ढूंढ रहा है, किसी ने अमानत रखवा दी थी ये अमानत में खयानत करके हज पे जा रहे हैं। फरमाया कि ये इबादत अल्लाह ताला के हां काबिल कबूल नहीं है। क्या दलील है इस बात की? शहीद से बड़ा दर्जा किसी मुसलमान का नहीं है, इसलिए कि इस कायनात में हमारे और आपके पास सबसे ज्यादा जो कीमती चीज है वो जान है, वो रूह है, और जब जान ही नहीं रही तो फिर ये दुनिया ही नहीं रही। लेकिन जो मुसलमान अपनी जान हथेली पे रख के अल्लाह के रास्ते में कुर्बान कर देता है, उसके बारे में भी आया है कि अगर किसी का कर्जा था, किसी की जगह कब्जा की थी, किसी का हक दबा दिया था, तो वो हक उसको वापस देना। तो जब शहीद जो अल्लाह को पसंद है और वो शहादत का मकाम जिस पे जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैं चाहता हूं कि अल्लाह के रास्ते में शहीद हो जाऊं, सुम्मा उहया, फिर मैं जिंदा होकर दुनिया में आऊं, सुम्मा उक्तल, फिर मैं अल्लाह के रास्ते में शहीद हो जाऊं, सुम्मा उहया, फिर मैं जिंदा हूं, सुम्मा उक्तल, फिर मैं शहीद हूं। इतना बड़ा मकाम है और मर्तबा है, लेकिन वहां पर भी एक दूसरे मुसलमान के हुकूक का हिफाजत हमारे दीन ने की। इसीलिए कुरान करीम कहता है या अय्युहल्लज़ीना आमनु, ए ईमान वालों, ला ताकुलु अमवालकुम बैनकुम बिलबातिल, एक दूसरे का माल गलत तरीके से ना खाओ, गलत तरीके से हड़प ना करो, धोखा धड़ाके से, फ्रॉड से और झूठ बोल के लोगों का माल दबाओ नहीं, इल्ला अन तकून तिजारा, हां मगर ये के तिजारत हो। मतलब ये नहीं है कि तिजारत में झूठ और फ्रॉड और सब जायज है, मतलब ये है कि माल कमाने के दो तरीके हैं, एक तरीका है झूठ और एक है सच। अल्लाह ताला ने झूठ के रास्तों से माल कमाने से रोक दिया और सच यानी सिदक यानी ऑनेस्टी यानी हर चीज जिस तरह जबान से कही जा रही है हकीकत में वैसी मौजूद है, ये वो तिजारत है जिसमें बरकत है। हदीस शरीफ में जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से पूछा गया, राफ़िअ इब्ने खुदैज रज़ियल्लाहु ताला अन्हु रिवायत करते हैं, ऐ अल्लाह के रसूल, सबसे बेहतरीन माल कमाने का कसब कौन सा है? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो शख्स अपने हाथ से कमाई कर रहा है, मेहनत कर रहा है, पसीना बहा रहा है, मजदूरी कर रहा है और उसके बदले में उसको उजरत मिल रही है, ये इसके लिए बेहतरीन। वल्मबीउल मबरूर, और वो बिकी हुई चीज जो बरकत के साथ बिकी हो, झूठ के साथ ना बिकी हो, फ्रॉड के साथ न बिकी हो, फरमाया ऐसी बिकी हुई चीज जो मबरूर हो, जिसमें सच हो, जिसमें हकीकत हो, इसमें बरकत हो, फरमाया ये माल बेहतरीन। अइम्मा किराम ने इस बात में कलाम किया है कि कौन सा काम अफजल है, फुकहाए हनफी या खास तौर पे इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह ने फरमाया कि सबसे बेहतरीन अमल वो तिजारत है, वो बिजनेस है। शेखुल हिंद हजरत मौलाना महमूदुल हसन रहमतुल्लाह अलैह ने एक मकाम पे हमारे बर्रे सगीर के हालात लिखे और उन्होंने लिखा है कि ये जो नौकरी करते हैं, जॉब करते हैं, ये जितने भी लोग हैं ये सब के सब अंग्रेज के बर्रे सगीर में आने के बाद इस बीमारी में मुब्तला हुए हैं। अंग्रेज जब इस सर बर्रे सगीर में नहीं था तो ये जो सुबह सुबह किसी के एजेंट बन के निकल पड़ते हैं और सारा दिन मेहनत करते हैं, सारे शाम तक जर्रा जर्रा हो जाते हैं, लेकिन फायदा किसी और का है। तो इस्लाम की हक्कानियत और कुरान करीम की हक्कानियत और सदाकत देखिए, अल्लाह ताला ने फरमाया माल कमाने के दो तरीके हैं, एक झूठ है, फ्रॉड है, उससे दूर रहो। इल्ला अन तकूना तिजारा, हां मगर ये कि तिजारत हो, अंतरादिम मिनकुम, और तुम आपस में राजी हो। दो शराइत है, पहली शर्त यह है कि वो तिजारत हो, वो सूद ना हो, वो जुआ ना हो, वो सट्टा ना हो, वो कब्जा ना हो, वो खयानत ना हो। और दूसरी शर्त यह है कि फरीकैन यानी बायर और सेलर, मुश्तरी और जो बेचने वाला है बायर, दोनों का आपस में इत्तेहाद रजामंदी के साथ मौजूद हो। यहां पे फरमाया ला ताकुलू अमवालकुम बैनकुम बिलबातिल, एक दूसरे के माल गलत तरीके से ना खाओ। तो इससे बजाहिर ये इंप्रेशन पड़ रहा है या कोई बेवकूफ आदमी यह समझ सकता है कि दूसरे का माल तो गलत तरीके से खाना मना है, अपना माल खा सकते, अपने बाप का माल, भाई का माल, चचा का माल। तो अबू हय्यान मुफस्सिर ने तफसीर बहरुल मुहीत में इस बात की वजाहत की है कि जिस तरह दूसरे का माल गलत रास्तों पर खर्च करना नाजायज है, इसी तरह इंसान का अपना माल, वो बाप का नहीं अपना हो, तब भी उस माल का गलत रास्तों पर खर्च करना जायज नहीं। अल्लाह ताला ने इसराफ से मना किया है और इसराफ जिस तरह दूसरे के माल में गुनाह है, इस तरह अपने माल के अंदर भी मना है। इल्ला अन तकूना तिजारतन, मगर यह कि वो तिजारत हो, सूद तिजारत नहीं है। क्यों? इसलिए कि तिजारत कहते हैं माल के बदले माल को, और सूद में माल के बदले माल नहीं है, सूद में वक्त के बदले माल है। एक आदमी कर्जा देता है, माल देता है, और वो टाइम के ऊपर देता है कि जी इतने अरसे बाद मैं आपसे ये पैसे वापस लूंगा और ज्यादा करके लूंगा। पहले भी इस बात की वजाहत हो चुकी है कि शरीयत उस पर सवाल ये करती है कि भाई साहब आप जो ये ज्यादा माल ले रहे हैं इसका बदला क्या है, किस चीज के बदले ले रहे हैं? माल के बदले ले रहे हैं, तो माल के बदले जो माल आ रहा है और उसमें आपकी कोई मेहनत नहीं है, आपका कोई रिस्क नहीं है, आपकी तरफ से कोई उसमें अमल दखल नहीं है, तो ये माल आपको फायदा देने वाला नहीं है। वाहल्लाहु अल्बैअ वहर्रम अर्रिबा, कुरान कहता है ना कि हमने खरीदो फरोख को जायज करार दिया है, इसलिए कि खरीदो फरोख में दोनों तरफ के इम्कानात मौजूद है, कभी फायदा होगा और कभी नुकसान होगा। और हेल्दी मार्केट के लिए, सेहतमंद खुशहाल मार्केट के लिए मईशत में दोनों तरफ ओपन मार्केट होना जरूरी है, ये उसूल है। जिस मार्केट में हमेशा सिर्फ नुकसान हो रहा हो, वो मार्केट भी अनकरीब तबाह हो जाएगी, बंद हो जाएगी। और जिस मार्केट में सिर्फ फायदा हो रहा हो, कुछ लोग निकल आते हैं अचानक से कि जी डबल पैसे कर देंगे और तिगना कर देंगे, और हमारे वो एक मौली साहब भी निकले थे जिन्होंने पाकिस्तान के शायद ही किसी घर को छोड़ा होगा, तो ये ऐसी तिजारत, ये सब बेवकूफ लोग हैं। आप खुद बताइए दुनिया में कौन सा ऐसा बिजनेस है जो सिर्फ और सिर्फ आपको फायदा दे और फायदा ही देता रहे? नहीं। وَأَحَلَّ الْبَيْعَ وَحَرَّمَ الرِّبَا, عروج اور زوال یہ زمانے کا حصہ ہے۔ اللہ نے فرمایا ہم نے سود کو حرام کر دیا اس لیے کہ اس میں زیادتی ہے, اس لیے کہ اس میں ظلم ہے, اور اس لیے کہ یہ تجارت نہیں ہے, یہ ٹیکس ہے, یہ بھتہ ہے, اور وَحَرَّمَ الرِّبَا اس لیے اللہ تعالیٰ نے سود کو حرام کیا ہے۔ تجارت کسے کہتے ہیں؟ تجارت کہتے ہیں کہ ایک طرف سے میں بھی کوئی چیز دے رہا ہوں اور سامنے سے کوئی چیز مجھے مل رہی ہے, میرے پاس جو چیز ہے وہ مجھے سستی پڑی ہے اس کا بینیفٹ میں اٹھا رہا ہوں, اور سامنے والے کے پاس جو چیز ہے وہ اس کو سستی پڑی ہے وہ کچھ وہ مہنگی کر کے مجھے دے رہا ہے, یہ تجارت۔ الا ان تکون تجارتا عن تراض منکم, مگر یہ کہ وہ تجارت ہو اور آپس کی رضامندی سے ہو۔ کبھی کبھی کیا ہوتا ہے کہ رضامندی نہیں ہوتی, آپ چاہیں یا نہ چاہیں جناب یہ پیسے آپ نے دینے ہیں, یہ جائز نہیں ہے۔ کسی پہ ظلمن ٹیکس لگا دیا, کسی کو پکڑ کے اس غریب کے موبائل فون کی سمیں بند کر دی کہ جی یہ پیسے تو آپ دیں ورنہ تو خیر نہیں ہے آپ کی۔ آج کل یہ سلسلہ شروع ہو گیا ہے, تو فرمایا رضامندی نہیں ہے۔ اچھا, اگر تجارت بھی ہے اور رضا مندی بھی ہے تب بھی ہر صورت جائز نہیں ہے۔ مثال کے طور پہ اللہ تعالیٰ آپ کو اور ہم سب کو خیر و عافیت سے رکھے, محفوظ رکھے۔ مثال کے طور پہ ایک دوا ہے اور وہ دوا پورے شہر کے اندر کسی ایک جگہ پر کسی ایک دکان میں ملتی ہے, اس دکان والے کو پتا ہے کہ یہ 1000 روپے کی دوا میں 10,000 کی بھی بیچوں گا تو جو مجبور ہے وہ آئے گا اور لے گا۔ علماء کرام نے فرمایا اس طرح گران فروشی کر کے, ذخیرہ اندوزی کر کے چیزیں دینا اور مسلمانوں کو نقصان دینا, یہ جائز نہیں۔ اب آپ غور کیجئے کہ خریدنے والا وہ چیز خرید رہا ہے, بیچنے والا بیچ رہا ہے, تجارت ہو گئی۔ خریدنے والا بظاہر راضی بھی ہے کیونکہ مجبور ہے, لیکن یہ رضا معتبر نہیں ہے۔ یہ اسلامی بینکاری جو نام نہاد نکلی ہے اور ایسی زبردست نکلی ہے کہ روکنے کا نام نہیں لے رہی, اس اسلامی بینکاری میں سب سے بڑا اعتراض وہ یہی ہے کہ جو بندہ پیمنٹ لیٹ کر رہا ہے آپ اس پہ سرچارج لگا رہے ہیں, یہ سرچارج پہ کوئی راضی نہیں ہے۔ آپ اس کو کچھ بھی کہہ دیں, ربا کہہ دیں یا صدقہ کہہ دیں یا مضاربہ کہہ دیں, لیکن جناب یہ جو آپ مسلمان کے اوپر جرمانہ لگا رہے ہیں یہ جرمانہ, اس میں رضامندی موجود نہیں ہے۔ وہ پھر کہتے ہیں کہ جی یہ صدقہ ہے, تو جواب یہ ہے کہ ایسا صدقہ آپ نے دنیا میں کہیں دیکھا ہے جو زبردستی ہو؟ نہیں, صدقہ تو کہتے ہیں جو صدقے دل سے ہو, صدقہ تو کہتے ہی اس کو جو دل سے ہو, اور آپ اس سے زبردستی پیسہ لے کے فقیروں کو دے رہے ہیں, یہ صدقہ نہیں ہے۔ بہرحال اسی طرح کے بہت سارے مسائل ہیں, اور یہ سمجھ لینا چاہیے کہ تجارت اسلام کے اندر حلال ہونے کے لیے ضروری ہے۔ اور الا ان تکون تجارہ عن تراض منکم, دوسری بات یہ ہے کہ وہ تجارت رضامندی والی ہو۔ ولا تقتلوا انفسکم, اور ایک دوسرے کو قتل نہ کرو, ایک دوسرے کو مارو نہیں۔ کیوں مارتے ہیں بھائی ایک دوسرے کو؟ لالچ, حسد, بے صبری, چور, ڈاکو, لٹیرا, یہ سب کے سب کون ہیں؟ یہ انسان کے قتل کے در پہ ہیں۔ کیوں در پہ ہیں؟ اس لیے کہ یہ مال کھانا چاہتے ہیں۔ تو قرآن کی فصاحت اور بلاغت دیکھیے کہ پہلے مسئلہ مین بیان کر دیا کہ دیکھو یہ جو ایک دوسرے کا مال غلط طریقے سے کھا رہے ہو یہ جائز نہیں ہے, اور پھر وارن بھی کر دیا کہ اس معاملات میں پڑ جاؤ گے تو قتل تک بات پہنچے گی۔ اور آج آپ دیکھیے کہ جب دین کی تربیت نہ ہو, اسلام کی تربیت نہ ہو, جناب رسول اللہ صلی اللہ علیہ وسلم کے ارشادات سے بے خبر ہو, तो लड़ पड़ते हैं आपस में, भाई भाई को कत्ल कर देता है, बेटा बाप को मार डालता है और बाप बेटे को मार डालता है। क्यों? इसलिए कि इब्तिदा में तरबियत नहीं थी, इब्तिदा में उनको ये रोकने वाला कोई नहीं था कि तुम लोग नाहक तरीके से एक दूसरे का माल नहीं लोगे। और खुदा की कसम अगर ये उसूल बना दिया जाए, बाकी चीजें छोड़ें, सिर्फ इतना उसूल बना दिया जाए कि आज के बाद कोई किसी का नाहक माल नहीं दबाएगा, अगर दबा लिया तो अदालत उसको जरूर भी जरूर सजा देगी, तो मैं आपको गारंटी देता हूं कि माशरे में अमन होगा, कत्लो कताल कम हो जाएगा, गारतगरी कम हो जाएगी। लेकिन अगर ये सारी चीजें ना हो तो फिर उसका जो अंजाम है वो यही है। अल्लाह ने फरमाया वला तक्तुलु अनफुसकुम, एक दूसरे को मारो नहीं। जिस तरह माल में दूसरे के माल की हिफाजत भी थी, अपने माल की हिफाजत भी थी, इसी तरह जान में दूसरे के जान की हिफाजत भी मुसलमान पे फर्ज है और अपने जान की हिफाजत भी जरूरी है। ये नहीं हो सकता कि दूसरे की जान कीमती है और अपनी जान कीमती नहीं है। कातिलो नफ्स, खुदकश, जो अपनी जान को अल्लाह की मर्जी के खिलाफ अपने शैतान और अपने नफ्स की तस्कीन के लिए खत्म करता है, हदीस में फरमाया जहन्नुमी है। वला तक्तुलू अनफुसकुम, और एक दूसरे को मारो नहीं। इन्नल्लाह कान बिकुम रहीमा, बेशक अल्लाह ताला तुम पर मेहरबान है। ताजिर के बारे में अहादीस में बहुत सारी फजीलतें आई हैं। एक हदीस में आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अताजिरो असदूकुल अमीन, वो ताजिर जो सच बोलता है और अमानतदार है, मान नबीन वसद्दीकीन व शुहदा व सालिहीन, ऐसा ताजिर अल्लाह ताला के जो महबूब तरीन लोग हैं, अंबिया सिद्दीकीन शुहदा, अल्लाह ताला जन्नत में उनके साथ ताजिर को जगह देंगे। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अत्ताजिरु सदूक तहत ज़िल्लिल अर्श यौमल क़ियामा, वो ताजिर जो सच्चा है, तिजारत में जो असल चीज है वो सच्चाई है। हमारे जो लोग हैं उनमें ये मैदान कमजोर है, झूठे हैं, तो उसका नतीजा आप देख रहे हैं कि ना अंदर कोई माल खरीदने को तैयार है ना बाहर। सिर्फ और सिर्फ ये एक खराबी है, अगर ये खराबी दूर हो जाए हिंदू जितना भी बुरा है, और हिंदू सुबह शाम गाय का पेशाब और गोबर खाता पीता है, लेकिन उसने ये कमाल पैदा किया है कि दुनिया के सामने जो वो बोल रहा है उस पर वो कायम है, उस पर वो अपनी कमिटमेंट पूरी कर रहा है। बल्कि यहां तक मैं तो कहता हूं कि जो मोदी शैतान है ये अपनी आवाम के साथ मुखलिस है, उसने जो जो अपने मैनिफेस्टो में कहा था वो बातें उसने पूरी की। कश्मीर को कब्जा करने का कहा था, कब्जा कर लिया। मुसलमानों को सजाएं देने का कहा था, वो सजाएं दे रहा है, तो अपने लोगों के साथ तो वो मुखलिस है। और ये अल्लाह ताला का उसूल है कि जो दुनिया में अपने लोगों के साथ सच बोले और मुखलिस हो, अल्लाह ताला वो काफिर ही क्यों ना हो, अल्लाह ताला उसको इज्जत देते हैं। और दूसरी तरफ गुनाह है कबीरा, बहुत बड़े बड़े गुनाह, उन गुनाहों में एक बहुत बड़ा गुनाह पता है कौन सा है? वो बादशाह जो झूठ बोले, भाई तू बादशाह है तुम क्यों झूठ बोलते हो, तुम्हें क्या जरूरत है झूठ बोलने की? वो वजीर जो झूठा हो, वो मुशीर जो झूठा हो, वो सियासतदान जो झूठा हो, और वो इलाके और मोहल्ले और कबीले का सरदार जो झूठा हो, जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ये सब तबाह हैं, बर्बाद हो चुके हैं ये लोग। इसलिए कुरान करीम कहता है वमन यफअल ज़ालिका उद्वाना व ज़ुल्मा, और जिस किसी ने किसी का माल खा लिया हद से आगे बढ़ के या जुल्म करके, या किसी की जान ले ली हद से आगे बढ़ के या जुल्म करके, फसौफ़ नुस्लीहि नारा, हम उसको जहन्नम में जरूर भी जरूर डालेंगे। وكان ذلك على الله يسيرا, और अल्लाह ताला के लिए बड़े से बड़े बदमाश को जहन्नम में डालना मुश्किल नहीं है। अल्लाह ताला के लिए हर काम कुन फयकुन, जब फरमाते हैं हो जाओ तो हो जाता है। फिर फरमाया इन तश्तरीबू कबा इरामा तुनहाउना, अगर तुम बचते रहे उन बड़े बड़े गुनाहों से जिससे तुम्हें रोका गया है, نُكَفِّرَانْكُمْ سَيِّئَاتِكُمْ, تو ہم تمہارے چھوٹے گناہ معاف کر دیں گے. کیا مطلب ہے؟ سب سے پہلے اس آیت کو غور کرنے سے پتہ چلتا ہے کہ گناہوں کی دو قسمیں ہیں, ایک ہوتا ہے گناہ کبیرہ, ایک ہوتا ہے گناہ صغیرہ. اس کے ساتھ ایک وضاحت ضروری ہے, کوئی گناہ گناہ صغیرہ نہیں ہے. کیوں؟ کیونکہ کوئی گناہ گناہ ہوتا ہی نہیں ہے جب تک وہ اللہ اور رسول کی نافرمانی نہ بنے, اور نافرمانی چھوٹی ہو یا بڑی ہو وہ نافرمانی ہے, گناہ ہے. تو کسی صغیرے کو بار بار صغیرہ سمجھنا یہ بیوقوفی ہے. ہاں کچھ گناہ ایسے ہیں کہ ان کی پکڑ شدید ہے, اور کچھ گناہ ایسے ہیں کہ جب انسان وضو کرتا ہے, حدیث شریف میں آتا ہے, چہرے کے گناہ دھل جاتے ہیں, ہاتھ دھوتا ہے تو ہاتھوں کے گناہ دھل جاتے ہیں, ناک میں پانی ڈالتا ہے تو ناک کے گناہ دھل جاتے ہیں. تو یہ وہ گناہ ہیں جو انسان سے چھوٹے موٹے سرزد ہو جاتے ہیں. لیکن اگر یاد رکھیے گا, ایک شخص ایک گناہ کو بار بار صغیرہ تصور کرتا ہو اس کے لیے وہ کبیرہ ہے. گناہ کبیرہ کسے کہتے ہیں؟ فرمایا گناہ کبیرہ ہر وہ گناہ جس کی حد قرآن یا سنت میں موجود ہو. پہلی تعریف کیا؟ ہر وہ گناہ جس کی حدود قصاص قرآن و سنت میں موجود, ہر وہ گناہ جس پہ جہنم کی وعید موجود ہو وہ گناہ کبیرہ ہے, ہر وہ گناہ جس کے بولنے والے کو عذاب کی خبر دی گئی ہو گناہ کبیرہ ہے. اور پھر علماء کرام نے اس موضوع پہ بڑی بڑی کتابیں لکھی ہیں. علامہ ابن حجر مکی, یہ ایک اور ہیں, یہ ابن حجر عسقلانی نہیں ہے, ان سے یہ بہت پہلے گزرے ہیں, ابن حجر مکی, اور حنفی تھے, عالم تھے, انہوں نے الزواجر کے نام سے کتاب لکھی اور کتاب الکبائر کئی محدثین نے لکھی ہیں, کئی فقہا نے لکھی ہیں, کسی نے 400 گناہ, کسی نے 600 گناہ, کسی نے 700. خلاصہ کلام یہ ہے کہ گناہ کبیرہ حسر نہیں ہے. حسر کا مطلب یہ ہے کہ یہاں سے یہاں تک یہ گناہ کبیرہ ہے, اس سے آگے آپ جائیں تو نہیں ہے, ایسا نہیں ہے. ہر مسلمان کے لیے وہ صغیرہ جس پہ وہ بزد ہے وہ کبیرہ ہے. اور حدیث شریف میں آتا ہے آپ صلی اللہ علیہ وسلم نے فرمایا, میں تمہیں گناہ کبیرہ بتاؤں؟ صحابہ نے کہا ضرور بتائیے. آپ صلی اللہ علیہ وسلم نے فرمایا, الاشراک باللہ, اللہ کے ساتھ شریک, یہ غیر اللہ کو سجدے, غیر اللہ کے نام پہ بکرا ذبح ہو گیا, غیر اللہ کے تعویذ نے میری صحت ٹھیک کر دی, غیر اللہ نے یہ کر دیا وہ کر دیا, یہ شرک ہے. یہاں تک کہ علماء نے کہا ہے کہ اگر ایک مسلمان کہے کہ یہ دوا جو میں کھا رہا ہوں اس سے میں ٹھیک ہو رہا ہوں, یہ دوا کا اثر ہے, اللہ کا حکم نہیں ہے, تو کافر ہو گیا ہو. یہی تو عقیدہ, یہی تو ایمان ہے. مسلمان کو یہی تو بتایا گیا ہے کہ ہر چیز میں مؤثر اللہ تعالی کی ذات خود ہے. اور علماء نے مسئلہ لکھا ہے کہ جس دن اللہ تبارک و تعالی آگ سے جلانے کا اثر نکال دیں گے تو آگ جلانا چھوڑ دے گی. اس میں سائنسدانوں کے ساتھ علماء کی لڑائی ہے. سائنسدان عقل کے نوکر, وہ کہتے ہیں کہ نہیں جی, آگ تو جلائے گی جلائے گی. حالانکہ ایسا نہیں ہے. اس دنیا میں, کائنات میں ہم اور آپ ہزاروں چیزیں ایسے دیکھتے ہیں کہ جس میں پہلے تاثیر تھی اور اب تاثیر نہیں ہے. انسان بادشاہ ہوتا ہے, پورے ملک کا بدماش ہوتا ہے, مر جاتا ہے, ختم ہو گیا. جانور, بڑے سے بڑا جانور ہوتا ہے, ایک دن آتا ہے, ختم ہو جاتا ہے. تو جیسے وہ مخلوق ہے, ایسے پانی بھی مخلوق ہے, ایسے آگ بھی مخلوق ہے, ایسے پہاڑ بھی مخلوق ہیں. اور قرآن کریم نے باقاعدہ ذکر کیا ہے کہ ایک موقع آئے گا ہم آپ کو یہ ساری چیزیں بے اثر کر دیں گے. بلکہ لوگ تو قرآن کریم کو سمجھتے نہیں ہیں. ایک آج کل ایک مسئلہ چل رہا ہے, گرمی بہت زیادہ ہے جی, گلوبل وارمنگ ہو رہی ہے, بڑا ہنگامہ ہے جی, گلوبل وارمنگ ہو گئی ہے. آپ کو پتا ہے یہ قرآن کریم میں موجود ہے, ظہر الفساد فی البر والبحر بما کسبت ایدی الناس, لوگ جو کر رہے ہیں اس کی وجہ سے زمین میں بھی فساد برپا ہے اور سمندر میں بھی. اب بتائیے, قرآن کریم میں یہ بات بھی موجود ہے. کہ لوگ جو کچھ کرتے ہیں اس کا اثر زمین پہ بھی ہوتا ہے، اس کا اثر سمندر پہ بھی ہوتا ہے، اور اب آپ سن رہے ہیں کہ جی سمندر اوپر ہو رہا ہے. تو قرآن کریم ایک انقلابی کتاب ہے، ایک آسمانی کتاب ہے، اور اللہ تعالیٰ نے اس میں جتنے علوم بیان فرمائے ہیں مخلوق کی بس کی بات نہیں. یہی قرآن کریم کا معجزہ کافی ہے. فرمایا ان تجتنبوا کبائر ما تنہون، اگر تم کبائر سے بچو، میں حدیث سنا رہا تھا، آپ صلی اللہ علیہ وسلم نے فرمایا سب سے بڑا گناہ اللہ کے ساتھ شریک ٹھہرانا ہے. دوسرے نمبر پہ فرمایا عقوق الوالدین، ماں باپ کی نافرمانی بہت بڑا گناہ ہے. اور تیسرے نمبر پہ فرمایا وشہادت الزور، جھوٹی گواہی، جھوٹا گواہ ذلیل ہے، رسوا ہے، اور اس کی پکڑ ہوگی. ایک اور حدیث میں آتا ہے آپ صلی اللہ علیہ وسلم سے پوچھا کہ اللہ کے رسول سب سے بڑا گناہ کیا ہے، آپ نے فرمایا اللہ کے ساتھ شریک ٹھہرانا. ثم ماذا، اللہ کے رسول اس کے بعد کون سا گناہ سب سے بڑا ہے، آپ نے فرمایا اپنی اولاد کو قتل کرنا، اس خوف سے کہ یہ کل ہمارے ساتھ کھانے پہ بیٹھے گا اور کل اس کے رشتے دینے پڑیں گے، اور بیٹی پیدا ہو گئی تو زندہ دفنا دی، کہ داماد بدماشی کرے گا تو برداشت کیسے کریں گے. یہ سارے گناہ ہوتے تھے زمانہ جاہلیت میں، نہیں آج بھی ہوتے ہیں. ابھی وہ ایک بڑے جو ہے نا نام نے ہاتھ پکڑا گیا ہے، اس نے لڑکیاں بیچی ہیں، آپ اخبارات میں دیکھ رہے ہیں. وہ دنیا سے وہ چندے لیتا تھا، پیسے جمع کرتا تھا، اور آخر میں بلی تھیلے سے باہر آ گئی، پتہ لگ گیا کہ جناب وہ تو اسمگلنگ کر رہے تھے. تو آج بھی ایسے ظالم موجود ہیں جو اپنی اولادوں کو بیچ رہے ہیں. اور کیوں بیچ رہے ہیں کہ جی پیسہ آ جائے گا. یہ کون سا پیسہ ہے اور کس قسم کا دل ہے کہ اپنے جگر ٹکڑے کو کھڈے میں پھینک رہا ہے اور مال کو ترجیح دے رہا ہے. تو دوسرا گناہ بہت بڑا، اپنے اولاد کو اس خوف سے آگے پیچھے کر دینا کہ یہ مجھے نقصان دے گی. اور تیسرا گناہ، پھر پوچھا گیا اللہ کے رسول تیسرا گناہ بتائیے، فرمایا اپنے پڑوسی کے بیگم کے ساتھ بدکاری، کہ بدکاری خود ایک بہت بڑا گناہ ہے اور پڑوس کے اہل و عیال کی حفاظت آپ کی ذمہ داری ہے. جیسے اپنے اہل و عیال کی حفاظت ذمہ داری ہے، تو آپ اپنے گھر پہ جیسے ڈاکہ ڈال رہے ہیں، پڑوس کے یہاں ڈاکہ ڈال رہے ہیں. اسی طرح ایک حدیث میں آپ صلی اللہ علیہ وسلم نے فرمایا تباہ ہو گئے، برباد ہو گئے، جہنم میں پہنچ گئے، تین دفعہ آپ نے یہ کہا. صحابہ کرام نے پوچھا اللہ کے رسول یہ بدبخت لوگ کون ہیں، آپ صلی اللہ علیہ وسلم نے فرمایا ان میں سے پہلا وہ جو میں نے کہا، بادشاہ جو جھوٹا ہے، اور فرمایا جو غیر اللہ کے نام پہ ذبح کرے، اللہ کے نام پہ نہیں، بابے کے نام پہ، دربار کے نام پہ، قبر کے نام پہ. میں نہیں بنا رہی ہے، حدیث میں یہ باتیں موجود ہیں، آپ کو میں حوالے دے دیتا ہوں، آپ دیکھ لیجئے. اور پھر آپ نے فرمایا کہ وہ شخص جو والدین کی نافرمانی کرتا ہو تباہ و برباد ہے، اور وہ فقیر جو متکبر ہے، ایک تو ہے فقیر اور دوسرا متکبر ہے، اور وہ بوڑھا جو بدعمل ہے، کہ زندگی کے آخری سلسلہ چل رہا ہے اور جناب ابھی تک گناہ چھوڑ ہی نہیں رہے. اس قسم کے یہ جو کبائر ہیں علماء کرام نے جمع کیے ہیں. ایک حدیث میں آتا ہے جس نے اللہ کے سوا کسی اور کو پکارا گناہ کبیرہ ہے. ایک حدیث میں آتا ہے جس نے جادو سیکھا گناہ کبیرہ ہے. ایک حدیث میں آتا ہے جس نے جادو کرنے کا کسی کو کہا گناہ کبیرہ ہے. چلتے چلتے عبداللہ ابن عباس رضی اللہ تعالی عنہ کے سامنے ایک آدمی نے سات گناہ گنے کہ یہ سات گناہ کبیرہ ہیں. عبداللہ ابن عباس نے فرمایا بے وقوف آدمی، 700 سے زیادہ ہیں. کیا فرمایا؟ 700 سے زیادہ گناہ کبیرہ ہیں. تم صرف سات کو انگلیوں پہ گن کے کہہ رہے ہو کہ بس یہ سات چیزیں چھوڑ دو باقی سب ٹھیک ہے؟ نہیں. اور حضرت قاضی عیاض رحمت اللہ علیہ بہت بڑے قاضی گزرے ہیں، وہ فرماتے تھے کہ وہ صغیرہ جس کے بارے میں تم یہ سوچ کے کر رہے ہو کہ میں کبیرہ یہ معاف ہو جائے گا، یہ کبیرہ ہے. تو امید ہے کہ آپ کو مسئلہ سمجھ آ گیا ہوگا کہ گناہ کبیرہ کوئی خاص تعداد نہیں ہے، گناہ کبیرہ کوئی خاص حدود نہیں ہے. ہر وہ چیز، ہر وہ کام جو اللہ اور رسول اور شریعت کے مخالفت ہے اور اس کے بعد توبہ نہیں ہے وہ گناہ کبیرہ ہے. اور جہاں اللہ تعالیٰ توبہ نصیب کر دے تو پھر وہ بڑے سے بڑا گناہ ہی کیوں نہ ہو وہ صغیرہ بن جائے گا. ان تجتنبوا کبائر ما تنہونا, اگر تم بچتے رہے ان بڑے گناہوں سے جن سے تمہیں منع کر دیا گیا تھا, مکفر عنکم سیئاتکم, ہم تمہارے مٹا دیں گے چھوٹے گناہوں کو. آج کل وہ کچھ بیوقوف نکلے ہیں کہ جی امام اعظم ابو حنیفہ کے بارے میں جھوٹ مشہور ہے کہ ان کو گناہ دھلتے ہوئے نظر نہیں آتے تھے. جواب یہ ہے کہ بیوقوف آدمی, تو اپنے آپ کو امام ابو حنیفہ جیسا سمجھ رہا ہے؟ تم ہوتے کون ہو امام اعظم کے بارے میں بات کرنے والے؟ یہ دیکھ لیجئے قرآن میں ہے کہ صغائر ہم تمہارے معاف کریں گے, اور حدیث میں ہے کہ جب مسلمان وضو کرتا ہے تو اس کے گناہ معاف ہو جاتے ہیں. تو پھر اگر کسی اللہ کے ولی کو وہ گناہ نظر آ گئے تو تمہیں کیا تکلیف ہے؟ بات وہی ہے کہ اصل میں یہ حب علی نہیں بغض معاویہ ہے. حب علی ہوتا تو ہم بھی کہتے کہ واہ واہ کیا بات ہے, لیکن حب علی کی آڑ میں جو بغض معاویہ چل رہا ہے, بغض فقہا چل رہا ہے, بغض ائمہ چل رہا ہے, وہ لوگ دیکھ رہے ہیں. اس لیے کوئی بعید نہیں ہے کہ ایک اللہ کے ولی مسلمان نیک آدمی کو اگر وضو کے بعد گناہ دھلتے ہوئے نظر آ رہے ہوں تو یہ تو اچھی بات ہے, یہ تو بشارت ہے. کہتے ہیں کہ امام اعظم رحمت اللہ علیہ نے دعا کی اللہ سے کہ یا اللہ مجھ سے یہ آزمائش دور کر دیجئے, مجھ پہ کیوں لوگوں کے عیوب سامنے آ رہے ہیں, مجھے کیوں لوگوں کے گناہ نظر آ رہے ہیں. اللہ تعالیٰ نے وہ دعا قبول کیے. نکفر عنکم سیئاتکم, ہم مٹا دیں گے تمہارے چھوٹے گناہوں کو. مطلب یہ نہیں ہے کہ وہ ایک دم سے سب ختم ہو گیا. فرمایا کفارے کا مطلب یہ ہے کہ ایک انسان نے اگر نیک اعمال کیے ہیں تو اللہ تعالیٰ فرمائیں گے کہ اس کے جتنے گناہ ہیں وہ رکھ لو اور نیک اعمال رکھ لو. اور میزان کا ذکر آپ جانتے ہیں, ترازو کا ذکر, ترازو میں جو پلڑا بھاری ہو گیا اللہ تعالیٰ کی طرف سے اسی طرف اس کے لیے فیصلہ ہوگا. تو جس کے کبیرہ کم ہوں گے اور نیکیاں زیادہ ہوں گی تو خود بخود اس کا نیکی کا پلڑا بھاری ہے. اور خدا نخواستہ اعاذنا اللہ منہا وایاکم, اگر گناہوں کا پلڑا بھاری ہے تو پھر نیکیوں کا وزن نہیں ہوگا. ندخل مدخلا کریما, اور اگر تم ہماری بات سنو گے اور نیک کام کرو گے تو ہم تمہیں کیسی جگہ میں داخل کریں گے؟ عزت کی جگہ میں, عزت کے مقام میں. ولا تتمنوا, اور تم آرزو نہ کیا کرو, ما فضل اللہ به بعضکم علی بعض, ان چیزوں میں جس میں اللہ نے بعض کو بعض پہ فضیلتیں دی ہیں. ہے کاش کہ میں بادشاہ کا بیٹا ہوتا, ہے کاش کہ میں بہت امیر آدمی کا بیٹا ہوتا, ہے کاش کہ میرے پاس فلاں بنگلہ ہوتا. یہ ساری فضولیات اور لایانیات قرآن کریم نے کتنی بڑی تسلی دی, آرام سے بیٹھو, تمہیں کیا پتا کہ اگر تمہارے پاس مال آ جائے تم ایمان سے فارغ ہو جاؤ. اور اے امیر آدمی, تمہیں کیا پتا کہ تمہارے پاس اور مال آ جائے اور وہ مال تمہارے لیے جان سے جان لیوا ثابت ہو جائے. اس لیے اللہ تعالی کی تقسیم, اس پہ راضی ہونا, یہ ایمان کا خاصہ ہے. اللہ تعالی کی تقسیم پہ رضا مندی کا اظہار کرنا یہ مسلمان مومن کے لیے بہت بڑی تسلی ہے. ورنہ کیا ہوتا ہے, قبضہ, قتل, چوری, ڈاکہ, حسد, چغل خوری, گالی دینا, یہ جتنی بھی چیزیں ہیں آپ اٹھا کے ریکارڈ چیک کر لیجئے, اس کی جو اصل سبب ہے وہ یہی ہے, وہ ہے جیلسی, وہ ہے حسد. اس لیے اللہ تعالیٰ نے فرمایا ولا تتمنوا, اور لمبی لمبی آرزویں نہ پالو, ما فضل اللہ به بعضکم علی بعض, یہ اللہ کی تقسیم ہے. جسے اللہ چاہے اسے بادشاہ بنائے اور جسے اللہ چاہے فقیر بنائے, کیا اللہ سے لڑائی کرنی ہے؟ اچھا جی, اگر ایسی بات ہے تو پھر وہ جو حدیثوں میں ہمیں نیک اعمال کا کہا گیا ہے اور بہترین اعمال کرنے کا کہا گیا ہے اور بار بار کہا گیا ہے, تو وہ کیوں کہا گیا ہے پھر؟ یہ تو قرآن کہہ رہا ہے کہ کوئی ضرورت نہیں ہے تمہیں لمبی لمبی آرزویں کرنے کی. علماء فرماتے ہیں کہ اصل میں اللہ تعالیٰ نے جو مقامات پیدا فرمائے ہیں وہ دو طریقے پر ہیں, ایک ہیں وہبی, ایک ہیں قصبی. وہبی گاڈ گفٹڈ, کسی کو مل گئے وہ آپ نہیں کر سکتے, وہ آپ چاہتے کہ میں عربی ہوتا تو آپ نہیں ہو سکتے. आप चाहते कि मैं अमेरिका के किसी बड़े सेठ का बेटा होता तो नहीं हो सकता। इस किस्म के जो आरजू है ये फजूल है, ये कुरानी करीम कह रहा है वला ततमन्नौ, इस किस्म के आरजुओं की जरूरत नहीं। और कुछ होती है कस्बी, मैं भी आलिम बनूं, बड़ा आलिम बनूं, मैं भी कुरान अच्छे से अच्छा पढ़ूं, मैं भी जबरदस्त नमाज पढ़ूं, मैं भी मुसलमानों की रहनुमाई करूं, मैं भी कुरानी करीम सीखूं, ये सारी चीजें हैं कस्बी। मैं बड़ा इंजीनियर बन जाऊं, मैं बड़ा डॉक्टर बन जाऊं, मैं बेहतरीन जज बन जाऊं, ये कस्बी चीजें हैं। कस्बियात के अंदर दीन इस्लाम ने जायज चीजों में हौसला अफजाई की है, और जो वहबियात हैं उसके अंदर तो हमारा आपका कोई अमल दखल ही नहीं है। इसलिए कुरान करीम कहता है वला ततमन्नौ, और तुम तमन्नाएं न करो, मा फद्दलल्लाहु बिहि बअदकुम अला बअद, अल्लाह ताला ने जो तकसीम तुम में से बाज के बाज में की है। असल में हुआ क्या था, हुआ यह था कि हजरत उम्मे सलीमा रदी अल्लाह ताला अन्हा सहाबियां हैं, उन्होंने एक दफा कहा कि काश के मैं मर्द होती। क्या कहा? काश के मैं मर्द होती, तो मैं मर्द होती तो मुझ में ताकत भी होती, मुझे वो तमाम फजीलतें मिल जाती जो मर्द को मिली हैं, और विरासत में मेरा हिस्सा भी पूरा होता। अल्लाह ताला ने कहा कि क्या हमारी तकसीम पर राजी नहीं हूं? तुम्हें क्या पता कि तुम मर्द होती कितनी आजमाइशों से गुजरती, कितनी तकालीफ उठानी पड़ती, और वो तकालीफ उठाने की सकत आप में है ही हो या ना हो। और जो मर्द आजकल अजायब हो गराइब मर्द निकले हैं जो कहते हैं कि काश के हम औरत होते, शैतान ने इस हद तक पहुंचा दिया है, वो हजरत आदम को सजदा नहीं किया था वहां पे इसने ये बकवास की थी। वला युगय्यिरुन्ना खल्कल्लाह, मैं मुसलमानों को, मैं इंसानों को गुमराह करूंगा, और ऐसे गुमराह करूंगा कि अल्लाह आपने जो खल्क पैदा की है वो इस पर राजी नहीं होंगे। तो कहेंगे कि जी मैं तो लड़की होना चाहिए था, और लड़की कहेगी मैं तो मर्द होना चाहिए थी। असल में उम्मे सलीमा रज़ी अल्लाह ताला अन्हा की वो आरजू, वो ख्वाहिश क्यों थी? अमल के लिए थी, लालच के लिए नहीं थी। मैं भी जिहाद पे जाती, मैं भी हज पे जाती, मैं भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हिफाजत करती, इसलिए अल्लाह ताला ने उनको तसल्ली दी कि बीबी साहिबा वला ततमन्नौ मा फद्दलल्लाहु बिही बअदकुम अला बअद, हमने ये हमारी तकसीम है, हम जिसे चाहें जहां पैदा करें जिस तरीके से पैदा करें, इसमें आपको आरजुएं करने की जरूरत नहीं। लिर्रिजाल नसीबुम मिम्मा इक्तसबू, एक और खातून आई और जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से पूछने लगी, अल्लाह के रसूल जैसे दुनिया में मीरास में हमारा हिस्सा आधा है तो क्या नमाज का सवाब भी आधा है, और क्या रोजे का सवाब भी आधा है, क्या जकात का सवाब भी आधा है? इनको गलतफहमी हो गई थी। अल्लाह ताला ने फरमाया कि नहीं, लिर्रिजाल नसीबुम मिम्मा इक्तसबू, मर्द को हिस्सा मिलेगा जो उसने किया है, वलिन्निसा नसीबुम मिम्मा इक्तसबन, और खातून को वही मिलेगा जो उसने किया है। पता चल गया कि ये तो दुनिया के माल की चीजें हैं, वरना रूहानियात में, दीनियात में, शराए में अगर जैसे मर्द नेक आमाल करेगा अल्लाह ताला पूरी पूरे उसको अजर और सवाब देंगे, इसी तरह जब खातून नेक आमाल करती है तो उसके भी अजर पूरा है, उसमें कोई कटौती नहीं है, उसमें कोई कमी नहीं है। आयत के शान नुज़ूल ये है, इसलिए अल्लाह ने फरमाया मर्द के लिए वही है जो वो करता है। ये आयत दलील है अमल पे। अभी हमने कहा ना कि अमल दो किस्म के हैं, एक वहबी हैं और एक कस्बी हैं। वहबी तो हम कुछ नहीं कर सकते, लेकिन कस्बी में तो हम कोशिश कर सकते हैं। फरमाया लिर्रिजाल नसीबुम मिम्मा इक्तसबू, मर्द के लिए वही है जो उसने कोशिश की है, वलिन्निसा नसीबुम मिम्मा इक्तसबन, और खातून को भी वही मिलेगा जो उसने कोशिश की होगी। वस्अलुल्लाह मिन फज़्ली, अल्लाह ताला से फजल मांगो, माल ना मांगो, चीजें ना मांगो, फजल। अल्लाह ताला के फजल क्या है? आफियत। अल्लाह ताला का फजल ईमान, अल्लाह का फजल दीन की समझ, अल्लाह का फजल रिज़्क वासे, ये सब अल्लाह का फजल है। तो कुरान करीम का ये तरीका है कि मुसलमानों को जामे दुआएं सिखाते हैं, इसलिए वसअलुल्लाह मिन फज़्ले, अल्लाह से फजल मांगो, या अल्लाह मेरे हक में जो बेहतर हो वो कर दीजिए, या अल्लाह मेरे लिए मेरे नसीब में जो अच्छा हो वो मुझे दे दीजिए, ये फजल है। इन्नल्लाह कान बिकुल्ली शयइन अलीमा, और बेशक अल्लाह ताला हर चीज से वाकिफ है, बाखबर है। वलिकुल्लिन जअलना मवालिया, और हमने हर एक के लिए वो रसा पैदा किया है, मिम्मा तरकल वालिदान वल अक्रबूना, जिसमें से छोड़ के मरेंगे उनके मां बाप या उनके रिश्तेदार। दोबारा से वो विरासत के मसले चल रहे थे ना, तो विरासत को एक तरफ करके वो गलत फहमियां दूर कर दी और दोबारा से बता दिया कि जी विरासत का मसला अपनी जगह पे मौजूद है। वल्लज़ीना आक़दत अयमानुकुम फ़ातूहुम नसीबहुम, और वो लोग जिनसे तुम अहदो पैमान विरासत का कर चुके थे अब उनको विरासत देनी पड़ेगी। ये हुक्म अब मंसूख हो चुका है, और हुक्म ये था कि ज़माने इब्तिदा में एक मुसलमान दूसरे मुसलमान के साथ एग्रीमेंट करता था, आज के बाद मैं और आप भाई हैं, मैं मर गया तो मेरे बच्चे आपने संभालने हैं और मेरी विरासत में आप शरीक होंगे, और अगर आप आगे पीछे हो गए तो मैं आपके पीछे वालों का ख्याल भी करूंगा और आपकी विरासत में मैं शरीक भी होऊंगा। इसका नुकसान क्या था? इसका नुकसान यह था कि दो दोस्त एक दूसरे की मौत के मुंतजर रहते थे, दुश्मन बन जाते थे, ये मरे तो फिर मैं जरा इसको देखूं, माल जमा करूं इससे। तो अल्लाह ने फरमा दिया कि पहले तो इसकी इजाजत थी, अब इस अकद की इजाजत नहीं है। अब किसी के कहने से कुछ नहीं होता, जो असल नसबी रिश्तेदारी है वही है। वल्लज़ीना आक़दत अयमानुकुम फ़ातूहुम नसीबहुम, पहले का हुक्म है कि जिनके साथ तुमने अहद व पैमान कर लिया था उनको उनका हिस्सा दे दीजिए। इन्नल्लाह काना अला कुल्ली शैइन शहीदा, बेशक अल्लाह ताला हर चीज के ऊपर मौजूद है। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, ला इलाहा इल्लल्लाहु वहदहू ला शरीका लह, लहुल मुल्कु व लहुल हम्दु व हुवा अला कुल्ली शैइन क़दीर। اللهم حل المشكلاتنا وقضي حاجاتنا وادفع عنا بلياتنا واشف مرضانا واسمع دعواتنا انك سميع الدعاء. اللهم لا تدع لنا ذنبا الا غفرته ولا هما الا فرجته ولا حاجه الا قضيتها يا ارحم الراحمين ويا اكرم الاكرمين. اللهم انا على ذكرك وشكرك وحسن عبادتك. اللهم ول امورنا خيارنا ولا تول امورنا شرارنا وارزقنا حكومة صالحة عادلة التي ترعى عبادك وبلادك عما يوجب مقتك وغضبك. استغفر الله ربي من كل ذنب واتوب اليه، وصلى الله تعالى على خير خلقه محمد وعلى اله وصحبه.